नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। नेपाली कांग्रेसको 100 दिने अभियान अन्तर्गत विभिन्न कार्यक्रम जारी छ। कांग्रेसले अभियानको समय थप गरी संगठन सुदृढ़ीकरण, सदस्यता नवीकरण, एमालेसँगको सत्ता सहकार्य लगायतका विभिन्न विषयमा कार्यकर्ता र आम जनतासँग अन्तर्क्रिया गरिरहेको जनाएको छ। ती अभियानका क्रममा संविधान संशोधन, संघीयताको कार्यान्वयन, आर्थिक सुधार लगायतका मुद्दामा पनि आन्तरिक छलफल भएको कांग्रेसले जनाएको छ। कांग्रेसको आन्तरिक जीवन, सत्ता सहकार्य, संघीयता कार्यान्वयन सहितका विषयमा आजको अन्तरसंवादमा कुराकानी गर्नेछौ। हालै कर्णाली प्रदेशका विभिन्न हिमाली र पहाड़ी जिल्लामा अभियान सम्पन्न गरी सुर्खेत फर्कनुभएका नेपाली कांग्रेसका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य एवं कर्णाली प्रदेश सभाका कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही कुराकानीमा हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ।
धन्यवाद, नमस्कार।
हजुर, अब यहाँहरूको पार्टीले अहिले अभियान सञ्चालन गरिरहेको छ र अभियानका क्रममा यहाँ आफै कर्णाली प्रदेशका विभिन्न जिल्लामा अहिले भ्रमणकै क्रममा हुनुहुन्छ, कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। कांग्रेसमा के छ अहिले पछिल्लो समयमा कांग्रेसका चासोहरू के छन्? कांग्रेसले गरिरहेको, सरकारले गरिरहेको काममा कांग्रेससँग जोडिएका मानिसहरूको दृष्टिकोण के छ? आम मानिसहरूको दृष्टिकोण के छ?
धन्यवाद सन्तोषजी, धेरै धेरै धन्यवाद बिहानै महत्वपूर्ण प्रश्नको लागि। वास्तवमा अहिले आएर जुन म कर्णालीका 10 जिल्लामध्ये 8 जिल्लामा घुमेर आउने के अरे सौभाग्य पाएँ र यसमा दुईवटा कुरा छ। एउटा हाम्रो चाहिँ 100 दिने कार्यक्रम पनि छ, त्यसमा विभिन्न जिल्लामा विभिन्न नेताहरू खटिनु भएको छ, केन्द्रीय सदस्य। अर्को हाम्रो यो कर्णालीको मात्रै फरक, नेपाली कङ्ग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काज्यूले प्रदेशमा आएर प्रदेशसँगको सहकार्यमा जनप्रतिनिधि र पार्टी प्रतिनिधिहरूको बीचको संवाद कसरी गर्न सकिन्छ र एउटा शब्द प्रबोधन भन्ने कार्यक्रम पनि लागू भएको थियो। यो दुवै सन्दर्भमा चाहिँ हामी गाउँ गाउँ जाने कुराहरू आयो। प्रत्येक जिल्लाहरू जाँदाखेरि अहिले पनि नेपाली नागरिकहरूले, नेपाली जनताहरूले कङ्ग्रेसप्रतिको भरोसा धेरै ठुलो राख्नुभएको छ। अब यसैले केही गर्न सक्छ कि भन्ने कुराहरू चाहिँ देखिएको छ। अब जहिले पनि भन्दाखेरि हामी सैद्धान्तिक कुरा गर्छौँ, सिद्धान्तको निष्ठाको राजनीतिको कुरा गर्छौँ, त्यो त आफ्नो ठाउँमा छँदैछ, सिद्धान्त राजनीति हुने भयो। तर अहिले आम नागरिकहरूमा मैले भेटेको कुरा चाहिँ के हो भने अब जनजीविकाका कुराहरू चाहिँ छन्। पार्टीमा पार्टीहरू चाहिँ सत्तामा जाने, जनताको काम नहुने, सत्तामा जाँदा सबै गर्छु भन्ने, सत्ताबाट फर्किसकेपछि अरू दललाई चाहिँ गाली गर्ने त्यो कुरो भइरहेको छ। त्यस्तो अवस्थामा चाहिँ कर्णाली प्रदेशको जनताहरूको भावना के छ भने राम्रोसँग चाहिँ योजनाहरू बनाउनु पर्यो, प्लानिङ गर्नु पर्यो, जनताको सुख र सुविधा हो। केही न केही हाम्रो धेरै परिवर्तन पहिलाको जमानाभन्दा भएको छ, तर अहिलेको जमाना यस्तो जमाना आयो, बिहान झुरुक्क उठ्ने बित्तिकै बाल होला, बुढा वृद्ध होला, यी सबैले चाहिँ इन्टरनेट हेर्ने, संसारमा के भइरहेको छ, संसारको विकास प्रगति कसरी भइरहेको छ भन्ने कुरामा गइसकेपछि हामी विकासमा पछौटे भयौँ, रोजगारी प्राप्त हुन सकेनौँ, स्वास्थ्यका कामहरू, स्वास्थ्य सेवा राम्रो पाउन सकेनौँ, शिक्षाको गतिविधि पनि राम्रो भएन, उद्योग धन्दा पनि राम्रो भएन, खाने पनि पाउन सकेनौँ, सिँचाइ पाउन सकेनौँ, धेरै कुराहरू चाहिँ यस्तोमा चाहिँ जोडिएको चाहिँ देखेँ। र त्यसरी नै संविधानका कुराहरू पनि अलिअलि एउटा एक खालको वर्गको चाहिँ संविधान संशोधन हुने भनेको छ, त्यसमा चाहिँ के हुने हो होइन, अब संविधान संशोधन गरेर कतै अहिले हामीले प्राप्त गरेका अधिकारहरू पनि सङ्कुचित हुने हुन् कि भन्ने खालका कुराहरू पनि देखिन्छन् होइन। अब यो समावेशी समानुपातिक कुराहरूलाई पनि हामीले लानुपर्ने र अर्को कुरा अब दुईवटा पाटो छ। अब स्थानीय तहमा गर्ने कामहरूमा चाहिँ रिसोर्सको कमी हुनु भन्ने देखिन्छ भने अब प्रदेशका कार्यक्रमहरू पनि र प्रदेशको सरकार पनि यो त झन् अस्थिर सरकार भयो, जसले एउटा नयाँ काम गर्छ भनेर सोचिरहेको अवस्था हुन्छ, उनीहरू केन्द्रको सरकार गडबड हुने बित्तिकै प्रदेश पनि गइहाल्ने र प्रदेशको सरकार बन्यो तर चाहिँ त्यसले प्राप्त गर्नुपर्ने अधिकार नभएको हुनाले यो कुराले पनि अलिकति जनताहरूमा अन्योल भएको जस्तो, यो ठिक हो कि बेठिक हो कि भन्ने जस्तो त्यस्तोहरू कुराहरू देखियो। तर अब र पार्टीगत हिसाबले हेर्दाखेरि सबैको भरोसा अब केही गर्न सक्छ, जुन अहिलेको समीकरण पनि अब सबैको विभिन्न विचार त हुने नै भयो, धेरैको चाहिँ यो समीकरणमा पनि राम्रो भएन, यसले गरेको जुन सरकारमा जानुभयो जति उपलब्धि हुनुपर्ने हो त्यस्तो नभएको हो कि, केन्द्रीय स्तरको राजनीतिमा पनि प्रत्येक दिन बिहान सरकार ढल्छ बेलुका सरकार ढल्छ भन्ने कुरा आइरहेको छ, त्यसले गर्दाखेरि यहाँका विकासका कार्यहरूमा पनि अडचन आउने अनि ब्युरोक्रेटिक सिस्टममा पनि त्यसले अस्थिरता ल्याउने, यस्तो कुरामा चाहिँ नेपाली कङ्ग्रेसले एकदम सजग भएर अगाडि बढ्नुपर्छ लाग्नुपर्छ भन्ने नै जनताहरूको उ छ र कङ्ग्रेसप्रतिको मैले अघि पनि भने भरोसा छ, तर अब त्यही पुरानो ढड्डाको राजनीतिले चाहिँ अगाडि बढ्न सक्दैन, नेताहरूमा चाहिँ क्लिन र क्लियर हुनु पर्यो भन्ने कुराहरू नै मैले भेटेँ मेरो चाहिँ आठ जिल्लाको भ्रमण गरेर आउँदाखेरि, त्यो उत्साह त्यो छ र धेरै भरोसा छ जनताहरूमा चाहिँ भरोसा छ, अब त्यो भरोसालाई चाहिँ पार्टीले आत्मसात गर्न सकेन भने जनतामा जब निराशा आउनेछ त्यो चाहिँ भयानक खतरनाक हुन्छ कि भन्ने मैले सोचेको छु।
जस्तो अब केन्द्रीयतामा जबसम्म मुलुक थियो त्यतिखेर पनि यहाँहरूले चाहिँ विकेन्द्रीकरणका सन्दर्भमा थुप्रै नाराहरू लगाउनु भयो, आवाजहरू उठाउनु भयो, खास गरी कदम जम भनेर कर्णाली दलित मधेसी जनजाति महिलाहरूका पक्षमा यहाँहरूको आवाज थियो। अब अहिले संघीयता कानूनमा आएको छ, संघीयता कानूनमा आइसकेपछि ती अधिकारहरू स्वत तल्लो तह भनौ स्थानीय तह र प्रदेशमा पुगेको छ, कर्णालीमा आफ्नै सरकार छ, प्रदेश सरकार छ र गाउँ गाउँमा स्थानीय सरकार छन्। अब अहिले पनि कर्णालीले अपेक्षाकृत रूपमा विकास चाहिँ गर्न सकेन भनेर यहाँका अभियानकै क्रममा यहाँले अघि भन्नुभयो कि आम मानिसहरूको एउटा लेभलको असन्तुष्टि पनि छ। अब तथ्याङ्क नै हेर्ने हो भने अब कर्णाली प्रदेश सरकारको यही चालु आर्थिक वर्षको 5 महिनामा 10% मात्र खर्च गर्न सकेको छ, त्यसमाथि पनि पुँजीगत खर्च 5.57% मात्रै छ। कर्णाली प्रदेश सरकारको आमदानीको अवस्था पनि त्यस्तै छ, यहाँ मुख्यमन्त्री भइसक्नु भएको जानकारी चाहिँ हुनुहुन्छ यहाँ। अब यो अवस्थामा अधिकार हामीले पाए पनि त्यसको कार्यान्वयन गर्न सकिरहेका छैनौं, यसबारे चाहिँ आम मानिसहरू के भन्छन् र यहाँहरू जसले त्यो सत्ताको अभ्यास गरिरहनु भएको छ, यी लगानी परिचालनका कामहरू गरिरहनु भएको छ, यहाँहरूको चाहिँ भनाइ के छ?
धेरै धन्यवाद सुमजी, यो एकदम महत्वपूर्ण ठिक छ। त अघि भन्नुभयो हामीले कदम जम भन्ने त्यतिखेर त्यो नारा ल्यायौँ, कर्णाली दलित महिला जनजाति मधेसी भनेर ल्यायौँ, त्यो संहिताको विषयमा धेरै ठुलो बहस भयो र नेपाली कङ्ग्रेसका आदरणीय सभापति त्यो बेला नेपाली कङ्ग्रेस नेपाली प्रजातान्त्रिक कङ्ग्रेसको सभापति हुँदा यो नाराहरूलाई साफ सत्ता चाहिँ गर्नुभएको हो, त्यसै सन्दर्भमा राज्यका सबै एउटा पार्टीले गर्ने कुरा भएन, सबै निकाय सबै पार्टीहरू लागेर संहिता आयो र संहिताले अब यो अधिकारहरू प्राप्त भयो भन्ने हामीले महसुस गर्यौँ। म अहिले यहाँलाई के एउटा निवेदन गर्न चाहन्छु भने यो प्रदेश सरकार चाहिँ यो स्थानीय तहको सरकार पहिल्यैदेखि भएकोले केही सहजपूर्ण ढङ्गले र काम अलि विस्तृत रूपमा अगाडि बढेको छ, त्यसले केही गर्न सक्ला भन्ने। प्रदेश सरकार चाहिँ जुन संहिताको मोडेलमा प्रदेश सरकार नै हो, संहिता भनेको जस्तै केन्द्रीय राज्य प्रणाली र स्थानीय तह त पहिला पनि थियो, त्यसमा आएर यसले विशेष अधिकारहरू प्राप्त गर्छ र यसले काम गर्छ भन्ने थियो, तर यहाँले बुझ्नुभएको छ नि संहिता त्यो शब्दमा मात्रै भयो। अब यो प्रदेशको मुख्यमन्त्री त मैले कहिले कहिले हाँसो ठक्काको कुरा पनि गर्छु तर वास्तविकता पनि हो जस्तो लाग्छ, मुख्यमन्त्री भनेको चिफ मिनिस्टर होइन, त्यो चाहिँ पोर्टुगलमा पनि संसारमा हेर्ने भने आफ्टर प्राइम मिनिस्टर चिफ मिनिस्टर हुनुपर्नेमा अब यहाँ चाहिँ चिफ भएन चिफ मिनिस्टर भयो, मुख्यमन्त्री भएन मुखमन्त्री भएर मुखले बोल्नेमा। अब एउटा कुरो गर्नुहोस्, केन्द्रको जस्तै हामीले एउटा प्रदेशहरूले आफ्नो ढङ्गले विकास गरिरहेको आफ्नो ढङ्गले चाहिँ सहकार गरेर गइरहेको बेलामा अनि केन्द्रमा पार्टी गडबड पार्टीको सरकार गडबड हुने बित्तिकै यो पनि त्यसै गइहाल्छ। यो सन्दर्भमा त के देखियो भने प्रदेशको मुख्यमन्त्री भन्दा गाउँपालिकाको वडा अध्यक्ष मजबुत देखियो, वडा अध्यक्ष अब मैले पालिकाको प्रमुख उपप्रमुखको कुरै गरिनँ, वडा अध्यक्ष किन बनिदिएदेखि भन्दा ऊ जुन पार्टीबाट निर्वाचित भएको हो, जब निर्वाचित हुन्छ 5 वर्षसम्म उसलाई कसैले हल्लाउन सक्दैन या कुनै किसिमको चाहिँ केन्द्रीय सरकारमा परिवर्तन आओस् या प्रदेश सरकारमा परिवर्तन आओस्, वडा अध्यक्षले 5 वर्षसम्म मजाले आफ्नो काम गर्न पाउँछ। अब यहीँ हेर्नुहोस् त मैले अहिले पनि भर्खर भन्नुभयो यहाँ एकैचोटि यो 79 निर्वाचनपछि पनि तिन तिनवटा चाहिँ मुख्यमन्त्री चेन्ज भइसके अनि त्यसरी कसरी विकास हुन सक्छ त त्यो हामीले कल्पना गर्नु पर्यो नि। एकैचोटि फ्रुटलाई मात्र फललाई मात्र हेर्ने त्यसको रुट कज के हो भन्दाखेरि त सेन्टरमा बस्ने सङ्गममा बस्ने जसले यो मुलुक हाँकिरहनु भएको छ उहाँले त प्रदेशहरूलाई चाहिँ पेन्डुलम बनाएको चाहिँ देखिन्छ नि। अब त्यो कसरी गर्छ 3 महिना एउटा मुख्यमन्त्रीले एउटा परिकल्पना गरेको हुन्छ म यतिभित्र चाहिँ यसरी काम गर्छु अब आफ्नो सदनमा चाहिँ उसले आफ्नो क्याबिनेटलाई मैले गर्छु भनिरहेको हुन्छ
अब यो राजनीतिक अस्थिरता त साईज्यू अब यो संघमा पनि छ प्रदेशमा पनि छ
अस्थिरता छ अनि केन्द्रीय अर्थसभा भने नै संघको प्रदेशलाई पनि त्यही घाटमा हाल्न त मिलेन नि त यो कुरामा चाहिँ हामीले खेल गर्नुपर्छ ठिक छ संघ माथि केन्द्रमा होला तर प्रदेशलाई पनि त्यही ढङ्गले प्रदेश संघ परिवर्तन हुने बित्तिकै प्रदेश पनि परिवर्तन गरिहाल्नुपर्छ भन्ने कुरा गर्ने हो भने भोलि स्थानीय पनि त्यो भयो भने झन् त यो देश कहाँ पुग्ला भन्ने
जस्तो अब संविधान संशोधनका कुराहरू चलिरहेका छन्
मलाई भन्नुभएको छ नि यो मैले त्यही भन्नै पर्छ जुन कर्णालीले विकास गरेको छैन जम्मा 10% खर्च भएको छ त्यो पनि कुजीगतमा 5% भएको छ भन्नुभएको छ यो कुरा चाहिँ अलिकति होला यो त राष्ट्रिय स्तरमा सँगै पनि अहिले चाहिँ 80% 90% खर्च भएको देखिँदैन 65-70% भएको देखिन्छ र प्रदेशमा पनि अहिलेसम्म प्रणालीको 60-70% भन्दा कम खर्च भएको छैन। अब यहाँलाई थाहा छ यहाँको पनि मैले बुझेसम्म यहाँ पनि पश्चिम नेपालकै भएर हिमाली पहाडी तराई जुन क्षेत्रहरू छन् अहिले यो के भने खर्च कम देखिएको हो त्यसको चाहिँ कामहरू भइरहेको छ पैसा खर्च न वित्तीय उसले नदेखिने कारण के हो भने पैसा बाहिर नजाँदा सम्भव अबको 2-4 महिनापछि हेर्नुभयो भने त्यसरी तल्लो लेभलमा एकदम 5% 10% मात्रै खर्च भएको भन्ने गलत कुरा हो तपाईँले त्यो डेटा हेर्नुभयो अनि मान्छेले भन्ने गर्छ नि यो असारे अब असारमा सिद्धिन्छ र अब काम गर्दै जाँदाखेरि चेक काट्दाखेरि त्यतिखेर देखिएको यो चाहिँ धेरै निराशाजनक चाहिँ खर्चको हिसाबमा निराशाजनक छैन अनि अघि हामी भन्नुभयो एयरपोर्ट चाहिँ राजस्व केही छैन अब राजस्व आउने कसरी वनको वन क्षेत्र हाम्रो चाहिँ सबभन्दा मजबुत हो वनमा आउने राजस्व केन्द्रले लगिहाल्छ अनि हामीलाई राजस्व उठाउ के भन्छ भने गरिब किसानहरूले खेतीपाती गरेर त्यसमा कर लाऊ भनेर त हुँदैन अनि उद्योग धन्दा छैन उद्योग धन्दा पनि छैन अनि प्रदेश सरकारलाई जस्तै मैले म मुख्यमन्त्री हुँदाखेरि मैले 2-4 चाहिँ होटल व्यवसायहरू अब यहाँको सिमेन्ट फ्याक्ट्रीको लागि एउटा पहिलो एउटा ठुलो सिमेन्ट फ्याक्ट्री बन्दैछ एउटा प्राइभेट कम्पनीले सिमेन्ट फ्याक्ट्रीमा 20 अरब रुपियाँ खर्च गरेको छ सरकारी नियम कानुनको अल्दनले त्यो अगाडि बढ्न दिँदैन अनि यहाँको एउटा मुख्यमन्त्रीले कुनै होटल व्यवसायलाई 15-20 वर्षलाई हामी जग्गामा लिज दिन्छौँ र त्यसपछि त्यो जग्गामा आउनुहोस् तपाईँहरू काम गर्नुहोस् कर तिर्नुहोस् भने त्यो गर्न सकिँदैन सरकारको नाममा सरकार राखेर संहिता दियौँ भनेर अनि चाहिँ यसले काम गरेनन् भन्ने कुरो भएन मैले यहाँलाई भन्नु खोजेको कि आज यति महत्त्वपूर्ण प्रश्न सोध्नुभएको छ सङ्घमा बस्ने केन्द्रमा बस्ने राज्यले मैले त सधैँ भन्ने गरौँ यदि यही किसिमको संहिता हुने हो भने उहाँहरूलाई प्रदेशलाई अधिकार दिन चाहिँ कन्सिस्टेन्ट छ भने केन्द्रमा लाँदा हुन्छ तर यसरी अन्यलमा राखेर जो मान्छेले काम गर्न चाहन्छन् उसलाई काम गर्न पनि नदिने र प्रदेशका प्रदेशले राम्रो गरेन भन्ने कुरा कति औचित्यपूर्ण हो भन्ने चाहिँ मैले यहाँलाई अलिक क्लियर गराउनै खोजेँ। धन्यवाद।
हजुर अब यो जस्तो अहिले चाहिँ संघीयताको बारेमा पनि विभिन्न चाहिँ विषयमा समीक्षाहरू भइरहेका छन् संविधान संशोधनको जुन सन्दर्भहरू छ संघीयतालाई चाहिँ हामीले सही ढंगले सञ्चालन गर्न सकेनौं भनेर दलहरूले भनि पनि रहेका छन् यद्यपि अब यसलाई सुधार गर्ने सन्दर्भमा जुन खालको तदारूकता देखिनुपर्ने हो यहाँले भनेको जस्तो संविधानमै यदि हामीलाई बलियो बनाइयो भने त काम हुन्छ नतिजा निस्किन्छ संविधानै हाम्रो चाहिँ त्यही खालको भयो भने चाहिँ त्यसलाई सुधार त गर्नु पर्यो अब ती आवाजहरू चाहिँ पार्टीभित्र कसरी उठ्छन् प्रदेश तहमा यहाँहरूले अब अहिले सत्ता सहकार्यमा पनि हुनुहुन्छ काँग्रेस एमाले दुईटा ठूला पार्टी अब भएका अप्ठ्यारो त काँग्रेसलाई मात्रै या एमालेलाई मात्रै या माओवादीलाई मात्रै या अरू पार्टीलाई मात्रै होइन त्यो त जो त्यहाँ गए पनि काम गर्न गाह्रो हुन्छ यी विषयमा अब छलफलहरू गर्नुपर्ने अलिकति तदारूकता देखाउनुपर्ने कतिको आवश्यकता देख्नुहुन्छ यहाँ पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको सदस्य पनि हुनुहुन्छ अब काँग्रेसले नै यो विषयलाई कसरी अगाडि बढाउँछ।
धन्यवाद सन्देशजी एकदम 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 सही कुरा गर्नुभयो वास्तवमा संविधान अब 10 वर्ष भयो संविधान संशोधन गर्नुपर्ने नै छ धेरै त्रुटिहरू छन् त्यो बेला जसरी बन्यो जसरी संविधान घोषणा भयो त्यो भयो राम्रो भयो सबै 100% राम्रो छ भन्ने कुरो हुँदैन र हाम्रो के छ भने 10 वर्षपछि त्यसलाई संशोधन गर्ने भन्ने कुरा नै हो। अब संशोधन गर्दाखेरि एउटा नेपाली कङ्ग्रेसले मात्र गरेर, एउटा एमाले मात्र गरेर, माओवादीले मात्र गरेर अथवा अरू पार्टीले मात्र गरेर चाहिँ हुँदैन भन्ने चाहिँ मेरो विचार। बिपिआईले पास गर्नुपर्ने भएको हुनाले सबैको सहकार्य, कहाँ कहाँ के धेरै त्रुटिहरू छन् यहाँलाई पनि थाहा छ। अब हेर्दै जाँदा हामीले गरेका कुराहरू त्यो नै थियो, त्यही बेला चाहिँ यदि यति पनि नआएको भए आज संहितामा कसरी बस्थ्यो होला भन्ने पनि लाग्छ। तर अब समय भएको छ, समय भइसकेपछि अहिले आएर नेपाली कङ्ग्रेस र नेकपा एमालेको संयुक्त सरकार, ठुलो दल र प्रमुख प्रतिपक्षी दल र दोस्रो ठुलो पार्टी र पहिलो पार्टी चाहिँ भएर गर्नको कारण के हो भने, मुलुकलाई अब अलिकति राजनीतिक रूपले स्थिर अस्थिर नहुन दिने र आर्थिक रूपले यसलाई उन्नति गर्ने भन्ने कुरोले नै गरेको। तर जुन जनताहरूको अपेक्षा थियो यो समयमा नै चाहिँ यसलाई अगाडि बढाउनुपर्छ भन्ने कुरो थियो। र अस्ति हामी कार्य सम्पादनको बैठकमा बस्दाखेरि पनि अब कार्यदल गठन हुँदैछ, कङ्ग्रेस र नेकपा एमालेबाट नेताहरूलाई राखेर एउटा सानो कार्यदल सुरु गर्ने, त्यो कार्यदलले चाहिँ सबै पार्टीहरूसँग छलफल गर्ने र अगाडि बढाउनुपर्छ भन्ने कुरो भइरहेको थियो। अब यो समस्या सही हो कि असही हो त्यो त थाहा भएन, अब यहाँ अलिकति अब यहाँहरूले दुःख नमान्नु होला। अब समाचार पनि कस्तो आयो भन्ने थाहा नहुने चाहिँ परिस्थिति भएको छ। अब हिजो मात्रै प्रधानमन्त्रीले 87 सालमा चाहिँ यस्तो हुन्छ भन्ने कुरो गर्नुभयो भन्ने कुरा आउँछ, अनि हाम्रा पनि पार्टीका महामन्त्रीहरूले एउटै प्रधानमन्त्रीलाई मात्रै यो कुरा भन्ने अधिकार छैन भन्नेको पनि न्युजहरू आइरहेको छ। म त अहिले सुर्खेतमै भएको हुनाले काठमाडौँको नेताहरूसँग कुरा त बुझिनँ, तर एउटा कार्यदल बनाउने, संविधान संशोधन गर्नु अपरिहार्य भइसकेको छ, त्यसलाई चाहिँ मलाई समानुपातिक मन परेन, मलाई समावेशी मन परेन भन्ने कुरा होइन, त्यसलाई अझै संविधानलाई चाहिँ कसरी संयुक्त गर्न सकिन्छ, के कमी कमजोरी हो, निर्वाचन प्रणालीलाई पनि हामीले कसरी, निर्वाचन प्रणालीको कारणले पनि यस्तो अस्थिरता भएको हो कि अरू केही कारणहरूले हो कि, त्यो पनि हेर्ने, अनि मौलिक हक अधिकारका कुराहरू पनि छन्, त्यो विभिन्न कुराहरूको चाहिँ अस्तित्व अवस्था चाहिँ संविधानमा त्रुटि भएको हुनाले त्यो त्रुटिलाई चाहिँ हामीले संशोधन गरेर जानुपर्छ भन्ने छ। त्यसमा चाहिँ नेपाली कङ्ग्रेसको केन्द्रीय समितिमा कार्य सम्पादनमा चाहिँ व्यापक रूपले कुरा उठिरहेको छ र त्यसमा सबैको सबैलाई साथमा लिएर, फेरि कङ्ग्रेसले त्यो भने हामीले जस लिने अथवा नेकपा एमाले जस लिने भन्ने कुरा होइन, यी सबै कुरा शान्तिपूर्ण वातावरण आइसकेपछि यसलाई सबैलाई साथमा लिएर जानुपर्छ भन्ने त हाम्रो त प्रत्येक यहाँहरूले पनि देख्नुभएको छ। केन्द्रीय समिति बैठक हुँदाखेरि पनि अधिकांश केन्द्रीय समितिहरू आवाज आएन, कार्य सम्पादन त अब सानो छ, त्यसमा चाहिँ गर्नुपर्छ, सबैको छलफल गरेर कार्यदल बनाउनुपर्छ भनेर चाहिँ बारम्बार चाहिँ आवाज उठिरहेको छ।
हामी अन्तर्सम्वादमा छौं। अन्तर्सम्वादमा आज हामी नेपाली कांग्रेसका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य एवं कर्णाली प्रदेश सभाका कांग्रेस संसदीय दलका नेता जीवन बहादुर साईसँग कुराकानी गरिरहेका थियौं। अब साईज्यू, जसरी अहिले यी विभिन्न आवाजहरू उठेका छन् र यहाँले अघि एउटा चाहिँ सन्दर्भ उल्लेख गर्नुभएको थियो कि आम मानिसमा एउटा खालको जुन असन्तुष्टि छ त्यसलाई समयमै सम्बोधन गर्न सकिएन भने त्यसले अलि अप्ठ्यारो अवस्था सिर्जना गर्न सक्ला। उदाहरणको लागि अब अहिले कांग्रेस एमाले अथवा ठूला दल माओवादी सहितका दलहरूले चाहेको अवस्थामा मुलुकलाई विकास गर्न, प्रगति गर्न सक्ने चाहिँ वातावरण छ, भोलि त्यो वातावरण नरहन सक्ला भन्नेतर्फ पनि यहाँले र अहिले उठेका धेरैहरू आवाजहरूमा चाहिँ त्यस्तो खालका चाहिँ चासोहरू चिन्ताहरू व्यक्त भइरहेको छ कि भोलि समय कहीँ घर्किने हो कि अहिले नै काम गर्नुपर्ने चाहिँ छ भनेर। अब यी आम जुन अपेक्षाहरू छन् अथवा सुधार गर्न सकिने विषयहरू छन्, शिक्षाका, स्वास्थ्यका, यी यावत मुद्दाहरूमा चाहिँ कसरी चाहिँ अब यहाँहरूको दुईवटा पार्टीको सरकार अगाडि बढ्छ, प्रदेशमै भनौँ न, प्रदेशमै यहाँ र एमालेको अहिलेको संसदीय दलको नेता जो मुख्यमन्त्री पनि हुनुहुन्छ, यहाँहरूको बीचमा कसरी त्यो संवादहरू हुन्छ, कसरी सहकार्यलाई अगाडि बढाउने विषयमा पहल भइरहेको छ?
धेरै धन्यवाद। वास्तवमा एकदम यो चाहिँ धेरै जटिल परिस्थिति छ। अहिले आएर मैले जसरी यो सबै जिल्लाहरूमा घुम्ने सौभाग्य पाएँ र जनताहरूले पनि एउटा खालको एउटा जुन माया ममता गर्नुभयो त्यसलाई बुझाएर, मैले जस्तो भनौँ न, हामीले त्यहाँ जाँदाखेरि सबै सबैको कुरा के छ, रोजगारी भएन, मेरो कुलो भएन, मेरो खानेपानी भएन, मेरो सडक भएन, अनि यसो बुझ्दै जाँदाखेरि अब चाहिँ यति जनताहरू यस्तो आतुर छन् कि यहाँको केही न केहीहरू चाहिँ परिवर्तन हुनुपर्छ भन्ने कुराहरू चाहिँ छ। यसैको सन्दर्भमा दुईवटा पार्टीलाई को समीकरण दुईवटा ठुलो पार्टीको भइरहेको अवस्था पनि हो। र अब अलिकति हाम्रो के भने, म चाहिँ एउटा उदाहरण दिन्छु, हाम्रा तिनवटा जिल्लाको भूकम्प पीडित जिल्लाहरू हुन्, जाजरपुर, रुकुम, सल्यान, दुईवटा ठुलो, त्यहाँको टहराहरू बनाउने, त्यहाँको घर बनाउने पनि सरकारले पहिला चाहिँ एकदम चाहिँ क्विक रेस्पोन्स हो भन्ने कुरो भयो। त्यसपछि 50,000 तहरा बनाउनलाई दिने भन्ने कुरो हो। 50,000 पनि 25,000 पाए, सिक्किम जिता पाउन सकेने, मान्छेले बिर्सेर गए जस्तो भयो। अहिले आएर एक वर्ष लाग्यो कार्यविधि, अब मैले सुन्दैछु अस्ति भर्खर कार्यविधि बन्यो अरे भन्छन्। जनताहरू र आवासी चिसोले कठिनिएका छन्। हामीले जब एउटा गरेको निर्णय भइसकेको कुरालाई एक एक वर्ष लगाउँछौँ भने हामी म आफै देख्छु, मैले अरूलाई मात्र भनेको म पनि कुनै एउटा पार्टीको जिम्मेदार हुने लज्जास्पद कुराहरू छन्। यस्तो हाम्रो काम गर्ने तरिकाले त जनता कसरी चाहिँ हामीसँग खुसी हुन सक्छन् त? अब अहिले आएर एक वर्ष एउटा कार्यविधि बनाउन राज्यलाई एक वर्ष लाग्छ भने जनताले सेवा सुविधा कसरी पाउँछ? आफै गइयो, गाउँतिर बसियो, तहरामा आज पनि बसेका छन्, अब एक दुई महिनापछि फेरि वर्ष आउँछ, हामीले दिने कुरा कति हो? कार्यविधि बनाउँछ, त्यो कार्यविधि भनेको त एक हप्तामा सिद्धिने कुरा होइन र, तर त्यो हामी कुनै पनि त्यो जनताको दुःख सुखमा हामी नलागेको, मलाई आफूलाई पनि अनुभव भएको र आफूलाई पनि मलाई लज्जाबोध भइरहेको छ। त्यसरी त्यहाँबाट घुमेर आउने बित्तिकै अहिले यहाँको मुख्यमन्त्री हुनुहुन्छ, अब हामी पहिला पनि सँगै काम गरेको, उहाँसँग पनि कुरा भइरहेको छ, मुख्यमन्त्रीले पनि त्यो चासो राखिरहनु भएको छ, हामीले जानेका कुराहरूमा बुझेको कुरा, अहिले जुन हाम्रो संयन्त्र छ संयन्त्रमा पनि हामीले अस्ति बसेर अब मेन कुरा मैले देखेको भनेको के हो भने राजनीतिक सैद्धान्तिक कुरोले गर्दाखेरि कुनै कुनै पार्टीका सिद्धान्त खराब छैनन् तर त्यसलाई लागू गर्ने कुरा मात्रै हो। त्यो लागू अहिलेको स्थितिमा मैले देखेको म गलत पनि होला, जनताको एउटै मात्र कुरा छ कि हिजो 7 सालमा के भयो, 15 सालमा के भयो, 46 सालमा के भयो, त्यो हेर्ने छैन अहिले नयाँ जेनेरेसन। हामीले रोजगारी पाउने कि नपाउने, हाम्रो खेतमा पानी पाउने कि नपाउने, हाम्रो गाउँमा पानीको धारा पाउने कि नपाउने, हामीले बिजुली पाउने कि नपाउने, हामीले राम्रो सडक पाउने कि नपाउने, आज ती कुराहरू चाहिँ आइरहेका छन्। त्यसको लागि हामीले गहिरो रूपमा हिँड्न गर्न सकेनौँ भने अब विद्रोह भन्ने कुरो त्योबाट आउँछ, जब सुविधा प्राप्त हुँदैन अब हामी त बिस्तारै होइन के अरे यो विकसित अल्प विकसितबाट विकसित राज्यमा जाने भनिसकेपछि अहिलेका नगरपालिका घोषणा गरे जस्तै गरेर अल्प विकसितबाट विकसित जाने कुरो त राम्रो हुँदैन। यहाँलाई म चाहिँ आग्रह गर्न चाहन्छु, डोल्पामा कयौँ ठाउँमा नगरपालिका भनेको कर मात्र बढी तिर्ने भनेको छ, सुविधा केही पनि छैन, मान्छेलाई बढी रुष्ट बनाउने कुराहरू भएको छ।
यी
सबै कुराहरू आइसकेपछि अब हाम्रो 7 गते के अरे प्रदेश सभा पनि बोलाइसकेको छ, यसमा आएर छलफल गरेर यी कुरामा हामी अगाडि बढ्नुपर्छ र राम्रो खालको प्लानिङ र सुशासन हामीले दिन सकेनौँ भने अब जनता हुन्, पढिरहेका छन्, बुझेका छन्। पहिला जस्तै हामी गुमराहमा राखेर भाषण गरेर मैले गरेको हुँ अरूले गरेन भन्ने अब छुट हामीलाई छैन। यो देशमा चाहिँ के अरे अरूलाई गाली गर्ने छुट चाहिँ मैले देखेको एउटै पार्टीलाई छ, त्यो भनेको मजदुर किसान पार्टी हो, जुन पार्टी आजसम्म सत्तामा गएको छैन। नेपाली कङ्ग्रेस, नेकपा एमाले, माओवादी, त्यस्तै राप्रपा सापा जो हामी सरकारमा गयौँ, सरकारमा जाँदा काम नगर्ने, बाहिर आउँदाखेरि चाहिँ गाली गर्ने, अब त्यो हामीलाई ठिक छैन। हामी आफ्ना आफ्ना विभिन्न दल भए तापनि, विभिन्न फिलोसफी भए तापनि सबै मिलेर सदन सबै मिलेर अब नेपाली जनताको विकासको लागि, नेपाली नागरिकको विकासको लागि लाग्नुपर्ने देखिन्छ
र यहाँ चाहिँ हामीले हजुर यहाँको महत्त्वपूर्ण समय
आएकोले चर्चा गरेर हामी अगाडि चाहिँ बढिरहेका छौँ।
यहाँको सुख हजुर यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्य एवं कर्णाली प्रदेश सभाका काँग्रेस संसदीय दलका नेता जीवन बहादुर साई, प्राविधिक मित्र राजु थापा र शंकर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।